7 बरस बाद मुल्क में यौम पाकिस्तान के मौके पर फौजी परेड का इनेकाद। नरेंद्र मोदी की नवाज शरीफ को यौम पाकिस्तान पर मुबारकबाद। लाहौर में एक बार फिर भगत सिंह के नाम पर चौक का नाम तब्दील करने का मुतालबा। और चीन में छोटे पैरों वाली खवातीन। ये BBC उर्दू सर्विस है, नुखबत मलिक से खबरें सुनिए। पाकिस्तान में आज 7 साल के अरसे के बाद यौम पाकिस्तान के मौके पर मुसल्लह अफवाज की परेड मुनक्किद हुई। इस परेड के लिए दारुलहकूमत इस्लामाबाद में फैजाबाद इंटरचेंज के करीब मकाम मुंतखब किया गया था। परेड में मेहमान खसूसी सदर ममनून हुसैन थे। इसके अलावा वजीर आजम नवाज शरीफ, पाकिस्तानी बरी फौज के सरबराह, वफाकी वजरा और दीगर आला सियासी और अस्करी क्यादत ने शिरकत की। इससे पहले दिन का आगाज वफाकी दारुलहकूमत इस्लामाबाद में 31 और सूबाई दारुलहकूमतों में 21-21 तोपों की सलामी से हुआ था। आज इस्लामाबाद के तमाम दाखिली और खारिजी रास्तों और अहम शाहराहों पर पुलिस और रेंजर्स तैनात हैं, जबकि हसास इमारतों की हिफाजत की जिम्मेदारी पाकिस्तानी फौज को सौंपी गई है। परेड के मौके पर इस्लामाबाद और रावलपिंडी में पीर की सुबह 6 बजे से दोपहर 2 बजे तक मोबाइल फोन सर्विस भी मुअत्तल रही। भारत के वज़ीर-ए-आज़म नरेंद्र मोदी ने यौम पाकिस्तान के मौके पर अपने पाकिस्तानी हमनसब नवाज शरीफ को मुबारकबाद का पैगाम भेजा है। मिस्टर मोदी ने इस पैगाम का ऐलान समाजी राब्तों की वेबसाइट ट्विटर पर किया, जिसमें उन्होंने लिखा कि मैंने पाकिस्तानी वज़ीर-ए-आज़म नवाज शरीफ को पाकिस्तान के कौमी दिन के मौके पर मुबारकबाद का पैगाम भेजा है। मेरा इस बात पर पुख्ता यकीन है कि तमाम हल तलब मसाइल दहशत और तशद्दुद से पाक फिजा में दो तरफा बातचीत से हल किए जा सकते हैं। लाहौर में आज तहरीक आज़ादी के रहनुमा भगत सिंह की याद में इसी जगह एक तकरीब का अहतमाम किया जा रहा है, जहां उन्हें उनके साथियों राजगुरु और सुखदेव के हमरा 23 मार्च 1931 को फांसी पर लटकाया गया था। इस तकरीब का अहतमाम करने वालों में से एक दीप सईदा ने BBC को बताया कि आज फिर हुकूमत से इस जगह का नाम तब्दील करने का मुतालबा दोहराया जाएगा। ताहम उन्होंने कुछ खदशात का इजहार भी किया। उन्होंने कहा,
इंडिया से कुछ लोग आए हुए हैं, तो लास्ट ईयर भी वो उसी डर की वजह से वो लोग पीछे खड़े रहे और उस जगह पे नहीं आए, तो इस बार भी हमने उन्हें कहा है कि नहीं, डरने की बात नहीं है। कल मैं CCPO के पास उनको दरख्वास्त दे के आई हूँ, क्योंकि लास्ट ईयर भी पुलिस वहाँ पे थी और वो पुलिस की मौजूदगी में कोई ऐसा अनप्लेजेंट इंसिडेंट नहीं हुआ, लेकिन वो मौलवी जो है वो सारे वहाँ पे मौजूद थे और हमें पुलिस की मौजूदगी में गालियां दे रहे थे। इस बार जो है अभी शायद वो क्योंकि गवर्नमेंट का एक स्टांस है कि हेट स्पीच और उसके ऊपर वो कुछ करेंगे, तो लेट्स सी।
सुबह बलूचिस्तान के ज़िला मस्तोंग में एक हमले में 5 ऑयल टैंकर्स को नुकसान पहुंचाने के अलावा उनके 4 ड्राइवर्स को अगवा भी कर लिया गया है। तफसील सुनिए क्वेटा से मोहम्मद काजिम की जबानी।
मस्तूंग में लेवीज फोर्स के जराए ने बताया कि 5 ऑयल टैंकर जिला चागी में वाकई सैंदक प्रोजेक्ट के लिए कराची से तेल ले जा रहे थे। जब ये टैंकर सरबंद के इलाके में पहुंचे तो नामालूम मुसल्लह अफराद ने इन पर हमला किया। इस हमले के नतीजे में न सिर्फ ऑयल टैंकरों को नुकसान पहुंचा, बल्कि उनमें मौजूद तेल भी जाया हो गया। हमलावरों ने इन टैंकरों के 4 ड्राइवरों को अगवा करके नामालूम मुकाम की जानिब ले गए। इस हमले और ड्राइवरों को अगवा करने की जिम्मेदारी कलदम यूनाइटेड बलोच आर्मी ने कबूल की है।
खैराती तिब्बी इदारे मेडिसन सांस फ्रंटियर MSF ने कहा है कि इबोला की मुहलिक वबा फूट पड़ने की वजह आलमी सुस्ती थी। इबोला की वबा फूटने के 1 साल बाद शाया होने वाली इदारे की इस रिपोर्ट में कहा गया है कि मकामी हुकूमतों और अक्वामे मुत्तहिदा के इदारे सेहत ने मदद की इब्तदाई दरख्वास्तें नज़रअंदाज कर दी थीं। इदारे का कहना है कि कई इदारे नाकाम हो गए, जिसके ऐसे अलमनाक नतायज बरामद हुए जिनसे बचा जा सकता था। चीन में बच्चियों की पैदाइश पर उनके पांव बांध देने की रिवायत दहाइयों पहले खत्म हो गई। ताहम एक बरतानवी फोटोग्राफर ने चीन में कुछ ऐसी उम्र रसीदा खवातीन से मुलाकात की जो अपनी पैदाइश पर इस रिवायत का निशाना बनी। जफर सैयद।
सूजी रांग नामी खातून की उम्र 75 बरस है और वो चीन में ऐसी चंद आखिरी खवातीन में से एक हैं जिनकी नौउम्री ही में उनके पांव बांध दिए गए थे। सूजी की उम्र उस वक्त 7 बरस थी जब उनके पांव बांधे गए। उनका कद बढ़ गया मगर पांव इतने छोटे रह गए कि अपनी खूबसूरती के बायस मशहूर हो गए। सूजी ने बरतानवी फोटोग्राफर फेरल को फख्र से अपने पांव दिखाए। फेरल ने तकरीबन 8 साल के अरसे में चीन में ऐसी 50 खवातीन से मुलाकात की और उनका कहना है कि वो फख्र और खुद मुख्तारी से भरी दास्तान सुनकर हैरान है।
ہمارے نامہ نگار کریا کریا گاؤں گاؤں
کے رشتے داروں نے رحیم یار خان میں لاشوں کے ہمراہ احتجاج بھی کیا. محمد کاظم بی بی سی کوئٹہ.
جتنا کہ وہ پہلے تھا. شمائلہ جعفری بی بی سی نکیال سیکٹر لائن آف کنٹرول.
لیکن اس بارے میں فوجی حکام نے کوئی تفصیل جاری نہیں کی. عزیز اللہ خان بی بی سی پشاور.
باخبر رہنے کے لیے سیربین سنا کیجیے.
یہ بی بی سی اردو سروس ہے. فرانس میں مقامی انتخابات کے پہلے مرحلے کے ضمنی نتائج سے معلوم ہوتا ہے کہ سینٹر رائٹ یو ایم پی پارٹی اور اس کے اتحادیوں نے پہلی پوزیشن حاصل کر لی ہے. تخمینوں سے معلوم ہوتا ہے کہ دائیں بازو کی کٹر جماعت نیشنل فرنٹ 25% ووٹ لے کر دوسرے نمبر پر آئی ہے، جبکہ قدامت پسندوں نے 31% ووٹ لیے ہیں. صدر فرانسوا اولاند کی حکمران سوشلسٹ جماعت 20% ووٹ لے کر تیسرے نمبر پر آ سکی. ووٹر 101 کاؤنٹیوں نمائندے منتخب کر رہے ہیں، جن کے ذمہ سکولوں کی فلاح و بہبود کے کاموں کی نگرانی ہے. ماضی میں دوسرے مرحلے کے انتخابات میں مخالف جماعتیں مل کر دائیں بازو کی کٹر جماعتوں کو باہر رکھنے کے لیے آپس میں اتحاد کرتی رہی ہیں. اس سے پہلے گزشتہ برس یورپی یونین کے انتخابات اور بلدیاتی انتخابات میں بھی سوشلسٹ کو شکست ہوئی تھی. سنگاپور کو ایک چھوٹی سی بندرگاہ سے ایک امیر ملک بنانے والے لی کوان یو 91 برس کی عمر میں انتقال کر گئے ہیں. لی کوان یو 31 برس تک ملک کے وزیر اعظم رہے اور 2011 تک حکومت میں شامل رہے. انہیں سنگاپور کی خوشحالی کا معمار بھی کہا جاتا تھا، تاہم ساتھ ہی ساتھ ان کے حکومت کرنے کے سخت گیر طریقوں پر تنقید بھی کی جاتی رہی. ان کے دور میں جہاں آزادی اظہار پر پابندیاں رہیں، وہیں ان کے سیاسی مخالفین کو عدالتی کارروائیوں کا ہدف بھی بنایا گیا. یمن کے لیے اقوام متحدہ کے ایلچی نے خبردار کیا ہے کہ یہ ملک بھی شام، عراق اور لیبیا کی طرح ایک طویل خانہ جنگی کی جانب بڑھ رہا ہے. جمال بونی مور نے یہ بات اتوار کو نیو یارک میں سلامتی کونسل کے ہنگامی اجلاس سے خطاب کرتے ہوئے کہی. یہ اجلاس یمن کے صدر کی درخواست پر بلایا گیا تھا، جس میں ملک میں سیکیورٹی کی بگڑتی ہوئی صورتحال کا جائزہ لیا گیا. اور اب کھیلوں کی خبروں کے ساتھ صبا ناز.
کیلیفورنیا میں ہونے والے بھارتی ویلز ٹینس ٹورنامنٹ میں فتح کا تاج پہنا رومانیا کی سیمونا حالپ نے. انہوں نے خواتین کے سنگلز مقابلوں کے فائنل میں سربیا کی جیلینا جینکوویچ کو سٹریٹ سیٹس میں 2-6, 7-5 اور 6-4 سے مات دے دی ہے. ادھر سربیا کے نوویک جوکوویچ نے اپنے کیریئر کا 50th ٹائٹل جیت لیا ہے. انہوں نے سوئٹزرلینڈ کے روجر فیڈرر کو 3 sets میں 6-3, 6-7 اور 6-2 سے شکست دے کر بھارتی ویلز ٹینس ٹورنامنٹ 4th مرتبہ اپنے نام کر لیا ہے. آئی سی سی کرکٹ ورلڈ کپ کا پہلا سیمی فائنل نیوزی لینڈ اور جنوبی افریقہ کے درمیان کل آکلینڈ میں کھیلا جائے گا، لیکن نیوزی لینڈ کے فاسٹ بالر مل نے ایڈی پر لگنے والی چوٹ کے باعث سیمی فائنل نہیں کھیل سکیں گے. ان کی جگہ میٹ ہینری کو اسکواڈ میں شامل کیا گیا ہے. گولف کی نئی عالمی رینکنگ میں برطانیہ کے میکل روائے پہلے، سویڈن کے ہینرک سٹینسن دوسرے اور امریکہ کے ببا واٹسن تیسرے نمبر پر ہیں. فٹ بال کی عالمی تنظیم فیفا کے سربراہ کے انتخابات کے لیے رواں ہفتے شروع ہونے والی انتخابی مہم میں فیفا کے موجودہ صدر سیپ بلیٹر بھی شریک ہیں، جبکہ یویفا کے رہنما سبھی امیدواروں کی حمایت کر رہے ہیں. ان میں جارڈن کے پرنس علی بن الحسین، پرتگال کے لوئیش فیگو اور نیدرلینڈز کے وین پراگ شامل ہیں. فٹ بال کلب لیورپول کے کپتان سٹیون جیرارڈ مینچسٹر یونائیٹڈ کے خلاف میچ میں کھیل شروع ہونے کے صرف 38th سیکنڈ میں ریڈ کارڈ ملنے پر کھیل سے باہر ہو گئے اور لیورپول کو مینچسٹر یونائیٹڈ نے 2-1 سے ہرا دیا. تاہم مینیجر برینڈن راجرز انہیں اس شکست کا ذمہ دار قرار نہیں دیتے. ہیمسٹرنگ انجری کا شکار فٹ بال کلب چیلسی کے اسٹرائکر ڈیاگو کوسٹا کا آج طبی معائنہ کیا جائے گا. انگلش سنوکر پلیئر جارج ٹرمپ نے عالمی سنوکر گراں پری جیت لی ہے. انہوں نے رونی سلیون کو فائنل میں 10-7 سے شکست دی.
اور اب موسم کی صورتحال کے ساتھ محکمہ موسمیات کے ڈاکٹر محمد حنیف.
پاکستان کے بالائی علاقوں میں کل مزید بادل داخل ہوں گے. وادی کوئٹہ، قلعہ سیف اللہ، پشین، چمن، زوب، زیادہ سمیت بلوچستان کے شمالی حصوں میں کل دن کے وقت، جبکہ پشاور، کوہاٹ، مالکنڈ، درگئی، سوات سمیت خیبر پختونخوا کے بیشتر بالائی علاقوں میں کل بعد دوپہر، خطہ پوٹوہار، کشمیر کے بعض علاقوں میں کل شام یا کل رات تیز ہواؤں کے ساتھ بارش ہوگی. شمالی علاقہ جات میں کل بھی بادل ہوں گے. کل بعد دوپہر گلگت بلتستان چترال سمیت تمام شمالی علاقوں میں بارش ہونے کا امکان.
بی بی سی اردو سروس کا ویڈیو پروگرام سیربین آپ دیکھ سکتے ہیں ہماری ویب سائٹ پر، اور یہ پیش ہوگا شام 7:30 بجے. ویب سائٹ کا پتہ ہے bbcurdu.com. یہ بی بی سی اردو سروس ہے.